ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु वनस्तईनुहु वनस्तगफिरुहु वनुमिनु बिही वनतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آلِهِ وَأَصْحَابِهِ وَبَارَكَ وَسَلَّمَ تَسْلِيمًا كَثِيرًا كَثِيرًا أَمَّا بَعْدُ فَأَعُوذُ بِاللَّهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ إذا زلزلت الأرض زلزالها وأخرجت الأرض أثقالها وقال الإنسان ما لها يومئذ تحدث أخبارها بأن ربك أوحى لها يومئذ يصدر الناس أشتاتا ليروا أعمالهم فمن يعمل مثقال ذرة خيرا يره ومن يعمل مثقال ذرة شرا يره سورہ زلزال آپ کے سامنے تلاوت کی گئی، گزشتہ دو مجلسوں سے اس کی تشریح کا سلسلہ جاری ہے۔ اس میں اللہ تبارک و تعالیٰ نے قیامت اور دوبارہ زندہ کیے جانے کے حالات بیان فرمائے۔ اسی سلسلے میں باری تعالیٰ کا ارشاد ہے، یوم اذن تحدث اخبارہا، کہ اس دن زمین اپنے واقعات برملا لوگوں کے سامنے بتائے گی، میری پشت پر کیا کیا واقعات پیش آئے، کس آدمی نے کیا عمل کیا، پوری تفصیل زمین بتلائے گی۔ اس موقع پر بعض لوگ اشکال کرتے ہیں کہ یہ زمین جو ہے وہ تو جمادات میں سے ہے، ایک بے جان چیز ہے، پتھر اور مٹی کا مجموعہ ہے، اس میں نہ تو کوئی شعور اور ادراک ہے نہ احساس ہے، وہ کیسے ان واقعات کو اپنے اندر محفوظ رکھ کر کے بیان کر سکے گی۔ قرآن پاک میں اللہ تبارک و تعالیٰ نے کئی جگہوں پر اس غلط فہمی کو دور فرمایا ہے۔ چنانچہ باری تعالیٰ نے ایک موقع پر فرمایا کہ یہ پتھر جو ہیں ویسے تمہارے سامنے تو حرکت نہیں کرتے، تم کو تو ایسا معلوم ہوتا ہے کہ وہ اپنی جگہ پر جو ہیں جمے ہوئے ہیں، نہ وہ بول رہا ہے، نہ سن رہا ہے، نہ دیکھ رہا ہے، اور آپ ایسا سمجھتے ہیں کہ یہ بالکل بے شعور ہے، حالانکہ ایسی بات نہیں۔ کائنات کی تمام چیزوں کے متعلق باری تعالیٰ فرماتے ہیں کہ وہ بظاہر بے جان بے شعور نظر آتی ہیں, لیکن اللہ تبارک تعالیٰ نے ہر چیز کے اندر کچھ نہ کچھ شعور, ادراک اور احساس پیدا فرمایا ہے. چنانچہ قرآن پاک میں باری تعالیٰ کا ارشاد ہے, وَإِن مِّن شَيْءٍ إِلَّا يُسَبِّحُ بِحَمْدِهِ وَلَكِن لَّا تَفْقَهُونَ تَسْبِيحَهُ. کائنات کی ہر چیز اللہ کی پاکی اور تسبیح بیان کرتی ہے, لیکن یہ انسانوں تم اس کی تسبیح کو سمجھتے نہیں ہو, لیکن وہ تسبیح بیان کرتی ہے. تو گویا تم اس کا ادراک نہیں کر پاتے, ہمیں پتہ نہیں چلتا یہ اللہ تعالیٰ کی پاکی بیان کر رہی ہے, حالانکہ پتھر بھی اللہ کی پاکی بیان کر رہا ہے اور درخت بھی اللہ کی پاکی بیان کر رہا ہے, پہاڑ بھی اللہ کی پاکی بیان کر رہا ہے, دریا بھی اللہ کی پاکی بیان کر رہا ہے, زمین بھی اللہ کی پاکی بیان کر رہی ہے, آسمان بھی اللہ کی پاکی بیان کر رہا ہے, ہر چیز اللہ کی پاکی اور تسبیح بیان کر رہی ہے. بلکہ قرآن پاک میں اللہ تبارک تعالیٰ نے ایک جگہ پر خاص طور پر پتھروں کے سلسلے میں ارشاد فرمایا, وَإِنَّ مِنْهَا لَمَا يَحْبِطُ مِنْ خَشْيَةِ اللَّهِ, یعنی بعض پتھر ایسے ہیں کہ بعض مرتبہ اللہ تعالیٰ کے خوف اور اللہ تعالیٰ کی خشیت کی وجہ سے وہ لڑک جاتے ہیں. ایک اور جگہ باری تعالیٰ فرماتی ہیں, لَوْ أَنزَلْنَا هَذَا الْقُرْآنَ عَلَى جَبَلٍ لَرَأَيْتَهُ خَاشِعًا مُتَصَدِّعًا مِنْ خَشْيَةِ اللَّهِ. باری تعالیٰ فرماتی ہیں کہ اگر ہم نے یہ قرآن کسی پہاڑ پر اتارا ہوتا تو آپ دیکھتے ہیں کہ وہ پہاڑ بھی اللہ کی خشیت سے جھکا ہوا اور پھٹا پڑ رہا ہے. پہاڑ ہے, بظاہر دیکھنے میں بے جان اور جماعت نظر آتا ہے, لیکن اللہ نے اس کے اندر بھی شعور رکھا ہے, تبھی تو یہ قرآن کے نازل کیے جانے کی صورت میں یہ کیفیت اس کے اندر پیدا ہوتی. معلوم ہوا اللہ تعالیٰ نے اس کے اندر بھی اس کے مناسب شعور اور سمجھ رکھی ہے. درختوں کو دیکھو, کوئی درخت کسی دیوار کے قریب اگا ہے تو جب اونچے بڑھتے بڑھتے وہ ایک ایسی جگہ پر پہنچتا ہے کہ جہاں آپ دیوار آڑے آ گئی تو درخت اپنا رخ بدل دیتا ہے, یوں اڑ جاتا ہے اور پھر یوں چلتا ہے. کس نے بتایا بھائی درختوں کو کہ بھائی ابھی تیرا راستہ بند ہو گیا, اب تجھے کیا کرنا ہے؟ اللہ تبارک تعالیٰ نے اس درخت کو اس کے لیے جس شعور اور سمجھ کی ضرورت ہے وہ شعور اللہ تبارک تعالیٰ نے درختوں کے اندر بھی عطا فرمایا ہے, اور جو اسی کی وجہ سے وہ اپنے رخ کو موڑ لیتا ہے. کیا کسی انسان نے آ کر کے اس کو وہاں سے ہٹایا؟ نہیں, وہ خود ہی اپنا راستہ بدل دیتا ہے. کس نے بتایا اس کو؟ کیسے اس نے اپنا راستہ بدلا؟ یہ سمجھ اس کے اندر کہاں سے آئی؟ یہ شعور اور ادراک کہاں سے آیا؟ یہ اللہ تعالیٰ نے رکھا. ہر چیز میں اللہ تعالیٰ نے شعور اور ادراک اس کی حالت کے مناسب رکھا ہے. یہ زمین جو ہے اس کے متعلق اللہ تبارک تعالیٰ اسی صورت میں فرماتے ہیں کہ بھائی وہ اپنی خبریں کیا کرے گی؟ بیان کرے گی. اب زمین کے متعلق ہم سمجھتے ہیں دیکھنے میں بظاہر نہ وہ بولتی ہے, نہ اس کی کوئی زبان ہے گونگی معلوم ہوتی ہے, نہ اس کے کوئی کان ہم کو نظر آتے ہیں بہری معلوم ہوتی ہے, اور جو ہے وہ نہ کچھ دیکھتی ہوئی ہمیں نظر آتی, نہ اس کی آنکھیں ہیں. لیکن ایسی بات نہیں ہے, کوئی بھی کام اس کی پشت پر جب ہو رہا ہوتا ہے, کوئی بھی انسان کوئی اچھا یا برا عمل کرتا ہے, وہ زمین جو ہے اس کے دیکھ رہی ہوتی ہے, اس کو اپنے اندر ریکارڈ اور محفوظ کر رہی ہوتی ہے, وہ بات سن رہی ہوتی ہے. سب کچھ شعور اللہ نے اس کو عطا فرمایا ہے, جیسا کہ اگلی مجلس میں بتایا تھا نبی کریم صلی اللہ علیہ وسلم نے بتایا قیامت کے روز گویا یہ زمین ان ساری چیزوں کو جو اس نے اپنے پیٹ میں ریکارڈ کر رکھی ہے, محفوظ رکھی ہے, وہ بتلائی. ابھی تو ہمیں معلوم ہوتا ہے کہ وہ کچھ بھی نہیں, ایک بے جان چیز ہے, لیکن یہی اللہ میاں کا جاسوس ہے. और ये एक ऐसा जासूस है कि हम इससे बच नहीं सकते। कहीं भी आदमी कोई गुनाह करेगा तो कहाँ करेगा, जमीन से तो हट के जाने वाला नहीं है, वहां तो जमीन तो बहरहाल हर जगह है, उसका वास्ता उससे पड़ता है। तो बहरहाल ये जमीन भी अल्लाह ताला का जासूस है। अब एक सवाल पैदा हो सकता है कि ये जो गवाही देगी कयामत के रोज बतलाएगी, तो गवाही दुनिया में भी दी जाती है और हम देखते हैं कि गवाही कभी सच्ची भी होती है और कभी झूठी भी होती है। तो ये जमीन जो इंसानों के मुताबिक गवाही देगी वो क्या गारंटी है कि सच्ची ही गवाही देगी, झूठी नहीं होगी? एक सवाल पैदा होता है, उसका जवाब दिया गया है कि कोई आदमी जब किसी के खिलाफ कोई गवाही देता है झूठी, तो उसकी दो वजह हो सकती है। एक वजह तो ये है कि भाई जिसके खिलाफ वो झूठी गवाही दे रहा है उसके साथ इस गवाही देने वाले को दुश्मनी है और वो ये चाहता है कि मैं उसको जो है मुसीबत में डालूं, सजा दिलवाऊं, तकलीफ में डालूं। वो सजा दिलवाने के लिए उसके खिलाफ झूठी गवाही देता है ताकि उसकी इस गवाही के नतीजे में उसके खिलाफ जो है फैसला हो और उसको तकलीफ में डाला जाए। तो अब ये जमीन तो अगर झूठी गवाही दे सकती है तो क्यों देगी? क्या जमीन को हमारे साथ कोई दुश्मनी है? जाहिर है कि जमीन को हमारे साथ कोई दुश्मनी नहीं है, बल्कि यूं कह सकते हैं कि भाई ये जमीन तो हमारी माँ है। गुजराती में तो बोलते हैं ना मातृभूमि। जमीन, इंसान तो गोया इसी मिट्टी से पैदा हुआ है। ये जमीन का रिश्ता तुम्हारे साथ एक ऐसा ही है जैसा माँ का अपने बेटे के साथ हुआ करता है। भला माँ अपने बेटे के खिलाफ कोई ऐसी गवाही देगी जिसके जरिए से उसको सजा हो जाए, झूठी गवाही दे सकती? नहीं, जमीन को भी हमारे साथ कोई दुश्मनी नहीं है। वो तो आपने नेकी का काम किया है तो वो बदला देगी, गुनाह का काम किया है तो वो बदला, वो तो हकाइक का इजहार करती है, वो कोई दुश्मनावट में ये काम नहीं कर रही। दूसरा, कोई आदमी किसी के खिलाफ झूठी गवाही देता है, उसकी दूसरी वजह यह होती है कि उसको तो उस आदमी के साथ कोई दुश्मनी नहीं, लेकिन किसी साहिब इक्तदार और ताकतवर शख्स ने उसको मजबूर किया है। वो तो नहीं चाहता लेकिन उसको मजबूर किया गया और उसके मजबूर करने की वजह से वो गवाह उसके खिलाफ झूठी गवाही देता है। वो जो गवाही दिलवाने वाला कोई साहिब इक्तदार, उसको दुश्मनी है तुम्हारे साथ और उस दुश्मनी की वजह से वो उसके पास जो है आपके खिलाफ झूठी गवाही दिलवा रहा है। अब यहाँ जमीन के पास कौन गवाही दिलवा रहे हैं? अल्लाह ताला आगे फरमाते बेअन्न रब्बका अवहाला। ये जमीन को गवाही देने का हुक्म कौन करेगा? अल्लाह ताला। और अल्लाह ताला कौन है? या लफ्ज़े मुफस्सिरीन फरमाते हैं बेअन्न रब्बका, लफ्ज़े रब लाए, वो अल्लाह जिसने तुमको पैदा किया, तुम्हें पाला पोसा, तुम्हें बड़ा किया, रोजी दी, नेमतों की बारिश तुम पर बरसाई, हर वक्त उसकी नेमतें तुम पर बरसती रहती है, वो अल्लाह इस जमीन को हुक्म देगा कि वो गवाही दे। तो जाहिर है अल्लाह ताला को तो आपके साथ कोई दुश्मनी नहीं है। अल्लाह को नऊज़ु बिल्लाह दुश्मनी होती तो अल्लाह पैदा क्यों करता? अल्लाह अपनी नेमतें क्यों खिलाता पिलाता? अल्लाह अपनी रहमतें क्यों नाजिल फरमाता? तो बहरहाल ये लफ्ज़ रब इस्तेमाल, ये नहीं फरमाया बिअन्नल्लाह अवहाला कि ये जमीन गवाही इसलिए देगी कि अल्लाह ने उसको उस गवाही देने का हुक्म दिया, नहीं, बल्कि तुम्हारे रब ने बेअन्न रब का, तुम्हारे रब ने उसको हुक्म दिया। बस अल्लाह ने हुक्म इसलिए दिया कि वो हकाइक का इजहार करे। अल्लाह ताला चाहते हैं कि इसकी पुष्ट पर जो अमाल किए गए, जो चीजें, जो वाकयात वजूद में आए, जमीन को कहा गया भाई तुम बोलो जो कुछ हुआ है, जो सच सच बोलोगी, जितने भी वाकयात पेश आए हैं, जमीन वो झूठ नहीं, वो अल्लाह के हुक्म से ये काम कर रही है और वो झूठी गवाही ना अल्लाह ताला ये चाहते हैं कि वो झूठी गवाही दे। अल्लाह ताला को आपके साथ क्या दुश्मनी? قرآن پاک میں باری تعالیٰ ایک جگہ پر ارشاد فرماتے ہیں کہ کیا قرآن اللہ تعالیٰ کا اس لیے ہے نا کہ مَا يَفْعَلُ اللَّهُ بِعَذَابِكُمْ إِن شَكَرْتُمْ وَآمَنْتُمْ، کہ اگر تم اللہ کی نعمتوں کا شکر ادا کرو اور ایمان لاؤ اللہ تمہیں عذاب دے کے کیا کرے گا، اللہ کا کیا فائدہ ہے تم کو عذاب دینے میں، اللہ نہیں چاہتا عذاب دینا، تم ہی برے کرتوت کر کے اپنے آپ کو گویا عذاب کا حقدار بناتے ہو، اللہ کو تمہیں عذاب دینے سے کوئی دلچسپی نہیں ہے۔ تو اللہ تعالیٰ جو ہے وہ تو ہمارے ساتھ انسانوں کے ساتھ، ہم ان کی مخلوق ہونے کی وجہ سے جیسے ایک ماں باپ کو اپنی اولاد کے ساتھ شفقت اور محبت ہوتی ہے، اللہ تعالیٰ کو اپنی مخلوق کے ساتھ اس سے زیادہ شفقت اور محبت ہے جتنی ماں باپ کو اپنی اولاد سے ہوا کرتی ہے۔ تو بھلا اللہ تعالیٰ کیوں ہمارے خلاف اس زمین کے ذریعے سے جھوٹی گواہی دلوائیں گے؟ اللہ تعالیٰ جو کہہ رہے ہیں اس کو گواہی دینے کے لیے اور خبریں بتلانے کے لیے، اس کی وجہ تو صرف اتنی ہے اللہ تبارک تعالیٰ چاہتے ہیں کہ حقائق سامنے آ جائیں۔ جو حقیقت میں جو کچھ پیش آیا تھا دنیا میں، جو واقعات پیش آئے تھے، یہ زمین ان واقعات کو صحیح صحیح کیا کر دے، بیان کر دے۔ اسی لیے اگر اس نے گناہ کیا ہے تو وہ بھی بتلائے گی، اور نیکی اگر اس نے کی ہے تو یہ بھی بتلائے گی۔ ظاہر اگر دشمنی کی وجہ سے گواہی دیتی تو نیکی کی ہو تو وہ نہیں بتلانی چاہیے، لیکن نہیں، نیکی کا بھی بتلائے گی اور گناہ کا بھی اظہار کرے گی، یہ گویا زمین دونوں چیزیں بتلائے گی۔ تو یہ دشمنی کی وجہ سے نہیں۔ اب پھر آگے باری تعالیٰ فرماتے ہیں کہ یوم یصدر الناس اشتاتاً لیروا اعمالہم، اس دن لوگ جو ہیں لوٹیں گے مختلف ٹولیوں کی شکل میں، اشتاتا یعنی جو نیک لوگ ہیں ان کی بھی مختلف ٹولیاں اور مختلف گروہ اور مختلف گروپ ہوں گے، جیسے جیسے اعمال، نمازیوں کا گروپ الگ، صدقہ خیرات کرنے والوں کا گروپ الگ، روزہ رکھنے والوں کا گروپ الگ، جو جو اوصاف حمیدہ ہیں، جیسی جیسی خوبیاں اور کمالات، ان خوبیوں کے اعتبار سے ہر ایک گروپ الگ، بدکاروں کے گروپ اسی طریقے سے، چوروں کا گروپ الگ، زانیوں کا گروپ الگ، شرابیوں کا گروپ الگ، جو ہے دھوکہ دینے والوں کا گروپ الگ، ہر ایک لوگوں کو مختلف جماعت اور گروپ کی شکل کے اندر وہاں لوٹایا جائے گا۔ اب یہ جو وہاں پہنچیں گے نا میدان حشر میں اللہ کے پاس دوبارہ زندہ ہو کر کے، تو قرآن میں ہے، باری تعالیٰ فرماتے ہیں سورہ یاسین کے اندر کہ لوگ تو اپنی قبروں میں مرے ہوئے پڑے ہیں، لیکن جب دوسری مرتبہ سور پھونکا جائے گا، اس سور کی آواز کو سن کر مردے جو ہیں ایک دم کھلبلا کر کے کیا ہو جائیں گے، زندہ ہو کر کے اپنی قبروں سے باہر نکل آئیں گے، اور اس وقت ان کی زبان کے اوپر یہ ہوگا یا ویلنا من بعثنا من مرقدنا، کہ یہ ہم تو آرام سے سو رہے تھے، کس نے اچانک ہم کو نیند سے اٹھا دیا اور اپنی قبروں سے باہر نکال دیا؟ تو پھر انسان کو یاد آئے گا ھذا ما وعد الرحمن وصدق المرسلون، ہاں دنیا میں جب ہم تھے نا تو اللہ کے نبی اور پیغمبر آ کے ہم کو بتلاتے تھے کہ اللہ تعالیٰ تم کو دوبارہ زندہ کریں گے، اور جو ہے اللہ کے ان پیغمبروں نے اللہ کے اس وعدے کو ہمیں بتلایا تھا، وہی اللہ کا وعدہ ہے دوبارہ زندہ کرنے کا، وہ پورا ہو رہا ہے، اور اللہ کے پیغمبروں نے ہمیں جو کچھ کہا تھا وہ کیا کہا تھا، ہم اس وقت ان کو نہیں مانتے تھے، ان کا انکار کرتے تھے، لیکن آج ہم اپنی آنکھوں سے دیکھ رہے ہیں کہ اللہ کا وہ وعدہ کیا ہو رہا ہے، پورا ہو رہا ہے۔ اب یہ جو ہے میدان حشر میں مختلف ٹولیوں کی شکل میں جو لائے جائیں گے، کیوں لائے جائیں گے؟ باری تعالیٰ آگے فرماتے ہیں لِيُرَوْا أَعْمَالَهُمْ، یہ ان کو مختلف ٹولیوں کی شکل میں اس لیے لایا جائے گا تاکہ ہر ایک کو اپنے اپنے اعمال بتلائے جائیں، تم نے دنیا میں کیا کیا تھا، تمہارا سارا کچا چٹھا پورا ڈیٹا جو دنیا ہے بالغ ہونے کے بعد سے لے کر کے موت تک کا سب اعمال نامے کے اندر لکھا ہوا جو ہے ہر ایک کے سامنے پیش کیا جائے۔ आदमी जब देखेगा ना अपने उस आमाल नामे को और डेटा को तो सब याद आएगा उसको। तो बहुत सी मरतबा हम कोई काम कोई चीज करने के बाद भूल जाते हैं, लेकिन जब हमारे सामने वो चीज लाई जाती है, हमको याद दिलाई जाती है तो याद आती है। तो जब कयामत के रोज आदमी अपने नामा आमाल को देखेगा तो कहे माल हाजल किताब ला इबादर सगीरतन वला कबीरतन इल्ला असा, इस नविष्टे को क्या हो गया है कि कोई छोटा बड़ा काम ऐसा नहीं है जो इसने छोड़ा। सब जितना भी जो बोल हमने बोले थे, वो जो हरकतें हमने की थी, वो जो ख्यालात हमने पकाए थे अपने दिलों के अंदर, वो सब कुछ जो है अंदर है, सब कुछ अंदर है, वो सब अंदर अपनी आंखों से लोग देख लेंगे। और फिर जो है ये अशर की तरफ इसीलिए लाया जाएगा कि ताकि उनको उनके अमाल जो उन्होंने दुनिया में किए थे वो अमाल नामों की शक्ल के अंदर उनको दिखलाए जाएंगे। और फिर जब अमाल नामा पेश किया जाएगा तो कहा जाएगा इकरा किताब का कफा बिनफ्से कल यौम अलैका हसीबा, देखो ये तुम्हारा अमाल ना पढ़ लो, तुम ही फैसला कर लो तुम्हारा अंजाम क्या है, कहां तुम्हें भेजा जाना है, जन्नत में या जहन्नम में, सजा दी जाएगी या इनाम दिया जाएगा, हमें कुछ कहने की जरूरत नहीं। ये अमाल नामा तुम्हारे सामने है, अपने इस अमाल नामे को देख लो, देख करके पढ़ लो, समझ लो, खुद ही अपने लिए क्या कर लो फैसला। सब आदमी हर आदमी समझ जाएगा कि मेरा अंजाम क्या है, कोई बताने की जरूरत पेश नहीं आएगी। गोया अल्लाह तबरक तआला की तरफ से इतना वाज़े। अब ये जो है ये पहले जमाने में तो लोगों को ये बात समझने में जरा दुश्वारी होती थी, ये सारा रिकॉर्ड हजरत आदम से लेकर क़यामत तक लाखों करोड़ों अरबों खरबों कदमों इंसान पैदा होंगे, पैदा हुए और पैदा होंगे, उन तमाम के सारे आमाल नेकियां गुनाह उनकी सोच उनके दिलों में जो ख्यालात पकाए गए थे, इतनी सारी चीजें, और हर हर आदमी की उम्र किसी की 50 साल, किसी की 60, किसी की 70, किसी की 80, किसी की 90, किसी की 100, किसी की उससे ज्यादा, इतनी लंबी उम्र। पहले जमाने में तो लंबी उम्रें हुआ करती थी, इतनी लंबी उम्र में जो जो किया था वो सब कैसे जमीन बताएगी, तो लोगों की समझ में आता नहीं था। तो उनको समझाने के लिए यह कहा जाता था कि भाई बस इतना समझ लो कि जिस अल्लाह ने सारी कायनात को पैदा किया, इन सारे इंसानों को पैदा किया, उस अल्लाह को इस बात पर कुदरत है कि ये सारी चीजें क्या है, उस वक्त तक पेश कर दे। उस वक्त तक लोगों की समझ में नहीं आता, लेकिन आज तो कंप्यूटर की इजाद ने ये भी मसला क्या कर दिया आसान कर। कुरान में बारी ताला ने एक चीज बतलाई, सनूरीम आया देना फिलाफा दे वफी अनफुसिहिम हत्ता यतबयन लहुम अन्नहु अल्हक, के इंसानों हम दुनिया में कायनात में और तुम्हारी जात में हमारी ऐसी निशानियां तुमको बतलाएंगे जिनको देखकर तुमको इस बात का यकीन हो जाएगा कि अल्लाह का दीन और अल्लाह ने ये सारी चीजें जो भेजी वो सब क्या है, सच्ची। अल्लाह ने जो कहा तुमको दोबारा पैदा किया जाएगा, तुम्हारे अमाल तुम्हारे सामने पेश किए जाएंगे। उस वक्त तो समझ नहीं आता था इतने लाखों करोड़ों और अरबों खरबों इंसानों के अमाल नामे, और वो भी एक एक आदमी की जिंदगी 50-100 साल तक की कैसे होगा। आज एक कंप्यूटर के डेटा छोटे से जो है ना इसमें क्या बोलते हैं हाँ डिस्क के अंदर जो है लाखों इंसानों का डेटा क्या हो जाता, बटन दबाया कि सारा सामने आ गया। आज तो इस वक्त के रहने वाले इंसानों को ये समझाने की जरूरत नहीं है कि कयामत के रोज सारे इंसानों के अमल नामे इस तरह हर हर चीज, और बाकायदा अब तो तस्वीर के साथ, यानी इंसान ने जो किया उसकी तस्वीर भी मौजूद है, तुमने ये हरकत की है, वहां भी इसी तरह होगा। सब चीज अपनी आंखों से अपने अमाल को देख लेगा, लिखा हुआ भी देख लेगा और अपने आप को करता हुआ भी देखेगा। अल्लाह ने एक ऐसी इजाद इन्हीं इंसान के हाथों, जो एक इंसान अल्लाह का पैदा किया हुआ, अल्लाह ने एक महदूद अकल दी उसको, महदूद ताकत दी, अपनी एक महदूद लिमिटेड अकल लिमिटेड ताकत के जरिए से जब वो यह सब कुछ कर सकता है तो अल्लाह ताला की ताकत जो है, अल्लाह ताला की जो है कुदरत वो तो लामहदूद है। वो इतने सारे इंसानों के अगर जो है अमाल नामों को सबके सामने खोल कर रख दे कोई मुश्किल बात नहीं है। इसलिए ज़रूरत है हमें तो कि भाई हमें अपने आप को अमाल को दुरुस्त करने का एहतमाम करना चाहिए। ये बहरहाल इस सूरत के अंदर गोया हमें मुतनब्बेह किया गया है। ये मत समझना कि तुम जो कुछ कर रहे हो उसका किसी को पता नहीं है। आम तौर पर इंसान तन्हाई तलाश करता है गलत काम करने के लिए, लेकिन जहाँ भी जाएगा वहाँ ज़मीन तो मौजूद है, वहाँ जब जाता है यूँ समझता है यहाँ और कोई नहीं है। अगर से मोमिन का अकीदा तो यह है कि कहीं भी अल्लाह हमें देखता है, लेकिन उसको वो भूल जाता है उस वक्त और दूसरे लोगों की तरफ नज़र होती है। कोई इंसान तो नहीं देख रहा है मुझे, क्या यहाँ कोई देखने वाला मौजूद नहीं, यहाँ कोई कैमरा तो लगा हुआ नहीं है। सबका इत्मीनान कर ले तो भी कैमरा अल्लाह मियाँ का लगाया हुआ लगा, इंसानों का लगाया हुआ तो नहीं है, लेकिन अल्लाह ताला का लगाया हुआ सीसी कैमरा ऐसा है कि उसमें बातें भी आ जाती हैं और करतूत भी आ जाते हैं और सब कुछ आ जाता है। इसलिए बहरा हमें इसका एहतमाम करने की ज़रूरत है। अल्लाह ताला हम सबको तौफीक और सआदत अता फरमाए।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा व बिहमदिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरु अल्लाहुम्मा सल्लि व सल्लिम व बारिक अला सय्यिदिना व मौलाना मुहम्मद व अला आलि सय्यिदिना व मौलाना मुहम्मद कमा तुहिब्बु व तरदा بعدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى يا الله तो हमारे गुनाहों को माफ़ फरमा, हमारी खताओं से दरगुज़र फरमा, तेरी मर्जियात पर हमको ज़्यादा से ज़्यादा चला कर तेरी नामर्जियात से हमारी पूरे पूरी हिफाजत फरमा। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के तरीक़ों और सुन्नतों को अपनी ज़िंदगी के हर शोबे में जारी करने और अपनाने की तो हमें तौफीक और सआदत अता फरमा। हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के तरीकों की मोहब्बत और गैरों के तरीकों की नफरत हमारे कुलूब के अंदर डाल दे। अल्लाह तमाम रज़ाइल से हमको पाक और साफ फरमा कर महासिन अखलाक से मुजयन फरमा। तेरी मारिफत और मोहब्बत के अनवार से हमारे कुलूब को मुनव्वर फरमा। अल्लाह तेरी याद से हमारे दिलों को आबाद फरमा। दवा में जिक्र और दवा में ताअत की हमें तौफीक अता फरमा। तमाम आमाल में इखलास इत्तिबा और एहतिसाब की कैफियत नसीब फरमा। हमें हमारे अहलो आयाल और तमाम मुतालिकीन को अल्लाह सेहत कुव्वत आफियत सलामती दुनिया आखिरत की भलाइयों से मालामाल फरमा। हमारी तमाम ज़रूरतों की तू अपने खजाने गैब से किफालत फरमा। हमें किसी का मोहताज और दस्तनिगर न बना। हमारी रोजियों में बरकत और वसअत अता फरमा। अल्लाह हमारी औलादों को अकायद हक्का उलूम नाफिया आमाल सालिहा अखलाक फाजिला से आरास्ता फरमा। बुरे अखलाक बुरे किरदार और गुफ्तार बुरे आदात और अतवार बुरी सोहबतों बुरे माहौल के बुरे असरात और बुरे लोगों की बुरी आदतों का निशाना बनने से अल्लाह उनकी पूरे पूरी हिफाजत फरमा। अपनी शान रुबूबियत से अल्लाह तो उनकी तरबियत फरमा कर उनको हमारी आँखों की ठंडक हमारे दिलों का सुरूर हमारे लिए सदका जारिया बना दे। अल्लाह हमें और हमारे तमाम मातहतों और मुतालिकीन को नमाज का कायम करने वाला बना दे। नमाज का इश्क और मोहब्बत हमारे दिलों के अंदर डाल दे। नमाज को हमारी आँखों की ठंडक बना। नमाज का खुशू खुजू हमें अता फरमा। नमाज के अनवार और बरकात से हमारी जिंदगियों اور ہمارے گھروں کو اے اللہ منور اور معمور فرما، عبادات کا اہتمام نصیب فرما، معاملات کی درستگی عطا فرما، معاشرت کا حسن عطا فرما، آپسی حقوق کی ادائیگی کا اہتمام نصیب فرما، آپس کی حق تلفیوں سے اے اللہ ہماری پورے پوری حفاظت فرما، اے اللہ مختلف حیثیتوں سے جو ذمہ داریاں اور فرائض منصبی تو نے ہم پر لازم کیے ہیں پوری امانت و دیانت کے ساتھ ان کو ادا کرنے کی ہمیں توفیق و سعادت عطا فرما، ان کی ادائیگی میں ادنا خیانت اور بددیانتی کے ارتکاب سے ہماری پورے پوری حفاظت فرما، اے اللہ تو ہمیں اپنی کمزوریوں، اپنی کوتاہیوں، اپنے قصور، اپنے عیوب و جنوب کا ادراک اور احساس عطا فرما کر اس کی اصلاح کی توفیق عطا فرما، اے اللہ ایمان کی سلامتی کے ساتھ دنیا سے جانا نصیب فرما، معلوم نہیں کب اور کہاں زندگی کی شام ہو جائے، ایسی حالت میں موت آوے کہ ہمارے دل ایمان کے نور سے منور ہوں، زبان پر کلمہ طیبہ جاری ہو، تو ہم سے راضی ہو اور ہم تجھ سے راضی ہوں، تیرے اور تیرے بندوں کے حقوق میں سے کوئی حق ہم پر واجب الادا باقی نہ رہ گیا ہو، اللہ ایسی حالت میں موت عطا فرما، قبر کے عذاب سے حفاظت فرما، محشر کی ہولناکیوں سے حفاظت فرما، اس دن کی رسوائی سے بچا لے، اس دن اپنے عرش عظیم کا سایہ نصیب فرما، اپنے حبیب پاک صلی اللہ علیہ وسلم کے مبارک ہاتھوں حوض کوثر کا جام نصیب فرما، حضور پاک صلی اللہ علیہ وسلم کو ہمارے حق میں شفاعت کی اجازت مرحمت فرما، اے اللہ نیکیوں کے پلڑے کو جھکا دے، دانے ہاتھ میں نامہ اعمال نصیب فرما، پل صراط پر سے عافیت کے ساتھ گزار کر جہنم کے عذاب سے پورے پوری حفاظت فرما کر اے اللہ جنت کے اندر دخول اولین نصیب فرما، اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، ہمارے اکابر میں جو بیمار ہیں حضرت حکیم کلیم اللہ صاحب، حضرت مولانا ارشد صاحب، حضرت مولانا طلحہ صاحب، حضرت مولانا مفتی سعید صاحب، حضرت مولانا مفتی ابوالقاسم صاحب، حضرت مولانا رابع صاحب، حضرت مولانا قمر الزمان صاحب اور دوسرے تمام اکابر جو بیمار ہیں، اللہ سب کو صحت، قوت، عافیت، سلامیت عطا فرما، اللہ ان کے سایوں کو تعدیر، صحت، قوت، عافیت کے ساتھ ہمارے سروں پر قائم رکھ، اللہ ہمارے مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، جو قید و بند میں محبوس ہیں اے اللہ ان کو رہائی نصیب فرما، جو مقدمات میں ماخوذ ہیں ان کو بری فرما، جو جس مصیبت میں گرفتار ہے اے اللہ اس کو اس سے نجات عطا فرما، بے گھروں کو گھر عطا فرما، بے سہاراؤں کو سہارا عطا فرما، بے روزگاروں کو روزگار عطا فرما، بے اولادوں کو اولاد عطا فرما، اے اللہ جن کی اولادیں نافرمان ہیں ان کی اولادوں کو تو تیرا اور ان کے ماں باپ کا مطیع و فرما بردار بنا کر ماں باپ کی آنکھیں ٹھنڈی فرما، جن کی اولادیں شادی کی عمروں کو پہنچ چکی ہیں صالح جوڑ عطا فرما کر ان کے نکاح کی صورتیں پیدا فرما، جن کے نکاح تو ہو چکے لیکن ازدواجی زندگیاں تلخی کا شکار ہیں، اللہ ان کو ازدواجی زندگی کی خوشگواریاں عطا فرما، اے اللہ حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پورے پوری حفاظت فرما، پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اے اللہ اس کی بھرپور نصرت فرما، ظالم کے ہاتھ کو ظلم سے روک دے، اے اللہ پورے عالم میں اسلام اور اہل اسلام کی نسبت سے جو غلط فہمیاں، بدگمانیاں پھیلائی گئیں جن کے نتیجے میں اے اللہ ایسے ہیبت ناک واقعات وجود میں آ رہے ہیں، اے اللہ اس سے حفاظت فرما، اپنے فضل کا معاملہ فرما، اس ملک میں امن امان کی فضائیں قائم فرما، یہاں بسنے والی قوموں میں آپس میں محبت، رواداری اور حسن سلوک کو عام فرما، جو لوگ ان کے درمیان بغض اور عداوت کے بیج بو کر اپنے ناجائز مقاصد کو حاصل کرنا چاہتے ہیں. اللہ ان کی سازشوں کو ناکام کر دے, اللہ ان کی سازشوں کو ناکام کر دے. اپنے فضل کا معاملہ فرما آنے والے انتخابات میں. اللہ تو اپنے ایسے بندوں کے ہاتھوں میں اقتدار عطا فرما جو تیری مخلوق کے ساتھ محبت کرنے والے, انصاف کرنے والے, حسن سلوک سے پیش آنے والے, ان کی بھلائی چاہنے والے ہوں. اللہ ایسے بندوں کو اقتدار عطا فرما, اپنے فضل کا معاملہ فرما دے, اپنے فضل کا معاملہ فرما دے. اللہ ممالک اسلامیہ کے سربراہوں کو ہدایت عطا فرما, بے دینوں ملحدوں کی سربراہی سے ان ممالک کو نجات عطا فرما کر دیندار, امانت دار, غیرت ایمانی سے بھرپور ہاتھوں میں اقتدار عطا فرما. تو اپنے اپنے علاقوں میں شریعت مطہرہ کو جاری و ساری کرنے والے ہوں. اے اللہ حرمین شریفین کی حفاظت فرما, اے اللہ اس کے تقدس اور ادب و احترام کی حفاظت فرما. جو حکمران اے اللہ اس کے تقدس اور ادب و احترام کو مجروح کر رہے ہیں, اے اللہ ایسوں کے ہاتھوں سے اقتدار لے کر تیرے ایسے نیک بندوں کے ہاتھ میں اقتدار عطا فرما جو حرمین شریفین کے تقدس اور اس کے ادب و احترام کو قائم کرنے والے ہوں. اے اللہ اپنے فضل کا معاملہ فرما دے, فضل کا معاملہ فرما دے. تمام مدارس عربیہ, مکاتب قرآنیہ, مراکز دینیہ, خانقاہیں, مساجد, تبلیغی اور دینی مراکز, ارے اللہ تیرے دین کا کام جہاں کہیں جن شکلوں میں ہو رہا ہے اور تیرے یہاں مقبول اور پسندیدہ ہے, اس کی حفاظت فرما. کام کرنے والوں کی حفاظت فرما, ان کا اخلاص, استقامت, ہمت اور حوصلہ عطا فرما, ان کے راستے کی رکاوٹوں کو دور فرما, ان کی مشکلات کو آسان فرما, ان کی ضروریات کی کفالت فرما, ان کو مخلص اور فعال کام کرنے والے افراد عطا فرما, ان کاموں کو انجام دینے کے لیے ان کے مناسب اسباب و وسائل عطا فرما. اے اللہ ہمارے والدین, ہمارے اساتذہ, ہمارے مشائخ جنہوں نے ہماری تعلیم و تربیت کے لیے مشقتیں اٹھائی, تکلیفیں جھیلی, ہماری غفلتوں کو برداشت کیا, ان تمام کو تو ہماری طرف سے اپنی شایان شان بہترین بدلہ دنیا اور آخرت کے اندر عطا فرما. جو اس دنیا سے جا چکے ہیں ان کی قبروں کو نور سے بھر دے, اپنی رحمتوں مغفرتوں سے ڈھانپ لے, جنت الفردوس میں ان کو اعلیٰ مقام و مراتب عطا فرما. اور جو موجود ہیں ان کی عمروں میں, ان کی صحت و قوت و عافیت میں, ان کے اعمال خیر میں, ان کی علمی دینی ملی خدمات میں بے انتہا خیر و برکت عطا فرما کر ان کی قدردانی کی اللہ تو ہمیں توفیق عطا فرما. اے اللہ جو صلاحیتیں, جو قوا, جو اسباب و وسائل, جو نعمتیں تو نے ہمیں عطا فرمائی ہیں, ان سب کو تیرے دین, علم دین, ایمان اور اسلام کی اشاعت کے لیے, حفاظت کے لیے, خدمت کے لیے استعمال کرنے کی ہم کو توفیق عطا فرما. اللہ ان قیمتی سرمایوں کو دنیا کے پیچھے ضائع کرنے سے ہماری حفاظت فرما. ابنائے دنیا میں سے نہ بنا, ابنائے آخرت میں سے بنا دے. اے اللہ ہم چاہیں یا نہ چاہیں ہماری پیشانیاں پکڑ پکڑ کر اے اللہ اپنی اطاعت و فرما برداری ہم سے کروا لے. اے اللہ تیرے حبیب پاک صلی اللہ تعالی علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما, اور جن شروع اور برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اس مجلس میں شریک تیرے تمام بندوں اور بندیوں کی جائز اور نیک مرادیں پوری فرما, جو مانگا وہ بھی عطا فرما, مانگنے سے رہ گیا وہ بھی عطا فرما. آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے, اب بھی اور آئندہ بھی محروم نہ فرما. ربنا جینا کا طائبین فلا تردنا خائبین, ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و علی و اصحابہ اجمعین برحمتہ.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.